Radio Berry FM. Radio Berry FM.
Radio Berry FM. 98.6 and 102.7 MHz.
कालीकोट र चितवनमा भएका सवारी दुर्घटनामा 12 जनाको ज्यान गयो। उदयपुरमा बम विस्फोट हुँदा कांग्रेस उम्मेद्वार सहित 7 जना घाइते।
बाल विवाह चुनौती बन्दै सिम्ता गाउँपालिकामा पनि बाल विवाहका घटना बढे।
अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दावी। उत्तरको गतिविधि रोक्ने काममा चीनले सघाउनु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
र मनाङ मर्साङदी काकटभिटा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश, उपाधिका लागि आर्मीसँग भिड्ने।
हिमाल पहाड़ तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
7 दिन बाँकी। कालीकोटमा भएको जीप दुर्घटनामा परे ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। मुगुबाट सुर्खेतका लागि छुटेको लु 2C2003 नम्बरको बेलोरे जीप खाडाचक्र नगरपालिका 1 जिल्ला अस्पताल मोडमा दुर्घटना हुँदा घटनास्थलमै 3 जनाको ज्यान गएको छ। 6 जना घाइते मध्ये 1 जनाको उपचारका क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या 4 पुगेको प्रहरीले जनाएको छ। बाँकी 5 घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ। ज्यान गुमाउनेमा मोगु भी 7 का 45 वर्षीय जयरूप भूमि, श्रीनगर 3 का 46 वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दननाथ 14 कार्तिक स्वामीका यधुराज नेउपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम कार्की, मायालक्ष्मी मल्ल, हुम्लाका सन्त बहादुर शाही घाइते हुनु भएको छ। जीपमा सुत्केरी सहित 9 जना यात्रु सवार रहेका थिए। जीप दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिसलिङमा त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या 8 पुगेको छ। दुर्घटनाग्रस्त बसबाट 23 जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाडौँबाट अर्घाघाँचीका लागि छुटेको लु 2C2091 नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका 4 फिसलिङमा त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो। विपरीत दिशाबाट आएको ना 6K4972 नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको प्रहरीले जनाएको छ। मृतक 6 जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने अन्य 2 जनाको गोताखोरले पानीमा डुबेको बसबाट शव निकालेको हो। दुर्घटनामा गम्भीर घाइते 4 जनालाई उपचारको लागि काठमाडौँ लगिएको छ भने अरूको भरतपुरमा उपचार भइरहेको छ।
सरकारले बम विस्फोटमा परि मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहत स्वरूप 10 लाख रूपियाँ दिने निर्णय गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालोटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यो निर्णय गरेको गृह सचिव मोहन कृष्ण सापकोटाले जानकारी दिनुभयो। म्यादी प्रहरी चौधरी दाङको तुलसीपुरमा सुरक्षामा खटिएका बेला विस्फोटमा घाइते भएको र उपचारका क्रममा मृत्यु भएको हो। बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोट तथा अपराधिक गतिविधिलाई निस्तेज गर्न कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। साथै बैठकले त्यस्ता घटनामा परि घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृह सचिव सापकोटाले बताउनुभयो। सरकारले निर्वाचनको सुरक्षा विथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानून बमोजिम हदसम्मको कार्यवाही गर्ने बताएको छ।
उदयपुरको दनुवार बेसीमा उम्मेद्वारलाई लक्षित गरेर भएको बम विस्फोटमा 7 जना घाइते भएका छन्। विस्फोटमा परि प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर 2 कांग्रेसका उम्मेद्वार नारायण बहादुर कार्की सहित 7 जना घाइते भएका छन्। वहाँको चुनाव प्रचारमा प्रयोग भएको 52C7806 नम्बरको गाड़ीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेद्वार कार्की सहित 3 जनाको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताउनुभयो। यस्तै कांग्रेस कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र गाड़ी चालक राजन कार्की पनि गम्भीर घाइते हुनुभएको छ। यस्तै प्रहरी हवलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ घाइते हुनुभएको छ। घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ पुर्याइएको छ। बम कसले विस्फोट गराएको भन्ने खुलेको छैन भने सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ।
अहिले महिला हिंसा विरूद्धको 16 दिने अभियान जारी रहेको छ। वर्षेनी 25 नोभेम्बरदेखि 10 दिसम्बरसम्म चेतनामूलक कार्यक्रम गरी महिला हिंसा विरूद्धको 16 दिने अभियान सञ्चालन गर्ने गरिन्छ। वर्षेनी महिला हिंसा विरूद्धको अभियान सञ्चालन भए पनि महिला हिंसाका घटना भने रोकिएका छैनन्। बाल विवाहका कारण पनि कतिपय महिला हिंसामा पर्ने गरेको विभिन्न अध्ययनले पुष्टि गरेका छन्। सुर्खेतमा पनि बाल विवाह ठूलै चुनौतीका रूपमा रहेको छ। सुर्खेतको सिम्ता गाउँपालिकामा भने यो समस्या अझ बढ़ी देखिएको छ। सुनौ यो रेडियो सामग्री सहकर्मी सविता जीसीबाट।
सानै बिहे गर्दा अहिले अप्ठ्यारो हुँदो रहेछ। बुवा आमाले पकाउने ठाउँमा आफूले खाना पकाउने, बुवा आमाले गर्ने ठाउँमा आफूले गर्नु पर्दो रहेछ। बिहे नगर्ने, पढाइ पूरा गरेर बिहे गर्ने, घरबाट दिने, बुवा आमाले दिएपछि मात्र जाने।
बेकासिकी र लैलैमा लागेर बाल विवाह गरेकाहरू यसरी नै बिहेपछि पछुताउने गरेका छन्। कम उमेरमै विवाह गर्ने बाल बालिकाहरू बिहे पश्चात घरायसी व्यवहार सम्हाल्ने बाध्यताले गर्दा पढाइबाट वञ्चित हुने गरेका त छन् नै, अझ सानै उमेरमा विवाह गरेर कम उमेरमै गर्भवती हुँदा उनीहरूको स्वास्थ्य अवस्था पनि जोखिममा पर्ने गरेको छ। बाल विवाह न्यूनीकरण गर्नका लागि वर्षौंदेखि जिल्लामा थुप्रै अभियानहरू सञ्चालन गरिए पनि ग्रामीण भेगमा बाल विवाह रोकिएको छैन। ग्रामीण भेगमा बाल विवाह विरूद्धका अभियान सञ्चालन गर्ने सरकारी तथा गैर सरकारी निकायहरू अभियान सम्पन्न गरेपछि गाउँ नफर्किनाले कतिपय ठाउँमा भने बाल विवाह गर्नेहरूको संख्यामा कमी हुनुको साटो बढ़िरहेको छ। यस्तै अवस्था छ पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा पनि। सरकारी तथा गैर सरकारी निकायले बाल विवाह रोकथामका लागि वर्षेनी रकम खर्चिएको भए पनि सिम्ता गाउँपालिकामा बाल विवाह गर्नेहरूको संख्यामा कम हुनुको साटो वर्षेनी बढ़ेको पाइएको छ। भानु माध्यमिक विद्यालयका प्रधान अध्यापक प्रेम थापा अभिभावकको अशिक्षाको कारणले विद्यालयमा अध्ययनरत 15 वर्ष भन्दा मुनिका बाल बालिका पनि विवाहित रहेको बताउनुहुन्छ।
जहाँ चाहिँ अभिभावकहरू अशिक्षित छन्, त्यस्ता जनचेतना नभएका अशिक्षित अभिभावकका छोराछोरीहरूले चाहिँ बाल विवाह गरेको देखिन्छ। र यहाँ पढ्ने बाल बालिकाहरू जो चाहिँ 15 वर्षभन्दा मुनिका छन्, सरदर 12-13 जना चाहिँ त्यस्ता बाल बालिकाहरू बाल विवाह गरेका छन्। त्यस्ता बाल विवाह भएको ठाउँमा चाहिँ हाम्रा बाल बालिकाहरू स्वयं हामीलाई चाहिँ त्यस्तो खालको इन्भाइट भयो भने हामीले पनि त्यसलाई चाहिँ क्यान्सल गरेका छौँ। कुनै कुनै बाल बालिकाहरू चाहिँ पढ्नु पनि आएका छन् र धेरै जसो बाल बालिकाहरू जो चाहिँ विवाह गरिसकेपछि बन्धनमा बाँधिसकेपछि पारिवारिक झमेलोमा फैसकेपछि दिन गर्ने चाहना भए पनि उनीहरू चाहिँ आउनु नपाएको अवस्था चाहिँ कतिपय कुरा त आफै पनि गरेका छन् जो अर्काको देखासेखी यसले पनि छ र कतिपय कुरा चाहिँ अभिभावकको जबरजस्तीले पनि विवाह हुने गरेछ। किनभने घरको काम गर्नको लागि पनि, भारत कुर्नुपर्ने, विदेश जानुपर्ने, घरमा चाहिँ सही गर्नको लागि पनि यस्तो खालको गर्ने गरेका छन्। यसको लागि चाहिँ हामी जनचेतनामूलक कार्यक्रम अगाडि बढाउने भन्ने कुरा पनि गरेका छौँ।
सिम्ताको बजेटी तौर स्वास्थ्य चौकीमा कार्यरत अनमी गोपिला काउचाले स्वास्थ्य चौकीमा गर्भवती हुन आउने 20 वर्ष मुनिका महिलाको स्वास्थ्य अवस्था नाजुक हुने गरेको बताउनुभयो।
यो सिम्ता गाउँपालिकामा रहेको बजेट चौर स्वास्थ्य चौकीमा चाहिँ गत वर्ष 73-74 सालमा चाहिँ 11 जना चाहिँ 20 वर्ष उमेर पुगेका, त्योभन्दा कमका चाहिँ 11 जना आउनु भएको थियो सुत्केरी हुन चाहिँ। अहिले यो 74-75 चाहिँ हाम्रो चाहिँ अहिले 4 जना 20 वर्षभन्दा कमका चाहिँ सुत्केरी हुन चाहिँ बालिकाहरू चाहिँ आउनु भएको छ। र तिनीहरूको अवस्था भन्नु पर्दाखेरि चाहिँ त्यति अवेरनेस चाहिँ छैन तिनीहरूमा चाहिँ।
गाउँपालिकामा वर्षेनी वृद्धि भइरहेको बाल विवाह न्यूनीकरणका लागि गाउँपालिकाका योजना कस्ता छन् त? सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी।
गाउँपालिकाको गत गाउँ सभाबाट यो बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ हामीले चेतनामूलक कार्यक्रम पनि अभिवृद्धि गर्ने भन्ने योजना रहेको छ र यो 21 अथवा पौषदेखि नै हामीले प्रारम्भ गर्न थालिरहेका छौँ र प्रत्येक वडाहरूमा यो बाल विवाह न्यूनीकरणका निम्ति स्थानीय स्तरका बाल समूहहरू गठन गर्ने कुरा, महिला समूहहरू गठन गर्ने कुरा, त्यसलाई परिचालन गर्ने कुरालाई अगाडि बढ़ाउन थालिरहेका छौँ र विशेष गरी गाउँपालिकाले योजनाबद्ध रूपमा अगाडि बढ़िरहेको छ। गाउँपालिका संस्थागत हिसाबले लाग्ने कुरा र गाउँपालिकाभित्र रहेका विभिन्न निजी क्षेत्रको कुरा गरौं वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्नेछौं र यो बाल विवाहलाई न्यूनीकरण गर्ने सन्दर्भमा योजनाबद्ध विकासका निम्ति योजना निर्माण गरेर हामी अगाडि बढ्ने योजना बनाएका छौं।
यता महिला तथा बाल बालिका कार्यालय सुर्खेतका बाल संरक्षण अधिकृत प्रेम आचार्य जिल्लाभर बाल विवाह विरूद्ध अभियान निरन्तर रूपमा चले पनि परिणाम आउन नसकेको स्वीकार गर्नुहुन्छ।
अभियान चलेको छ, बाल विवाह पनि चलेको छ, अब हाम्रो अभियानले खासै छुन सकेका छैन, काम गर्न सकेका छैन भन्नु सन् 2030 सम्ममा नेपाललाई नै बाल विवाह मुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य अनुरूप सुर्खेतमा पनि वर्षौंदेखि हालसम्म निरन्तर अभियान सञ्चालन भइरहेका छन्। महिला तथा बालबालिका कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार सुर्खेतमा वर्षेनी 18% बाल विवाह हुने गरेको छ। बेला मौकामा मात्र औपचारिकता पूरा गर्ने नाममा समय र पैसा खर्चनु भन्दा सरकारवाला सबैले समस्या समाधानका लागि साँच्चीकै परिणाममुखी कदम चाल्न पहल गर्ने कि।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजिला हामीले कालीकोट र चितवनमा भएका सवारी दुर्घटनामा 12 जनाको ज्यान गए। उदयपुरमा बम विस्फोट हुँदा कंग्रेस उम्मेद्वार सहित 7 जना घाइते। सुर्खेतमा बाल विवाह चुनौती बन्दै सिम्ता गाउँपालिकामा पनि बाल विवाहका घटना बढ़े। लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। पहिलो चरणमा मंगसिर 10 गते भएको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका 32 वटा जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ। 2917 मतदान स्थलका सबै मतपेटिका सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्याइएको हो। डोल्पाका से फोक्सुण्डो र थारका ताङसुनका मतदान स्थलका मतपेटिका भने हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको हो। दोस्रो चरणमा मंगसिर 21 मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरू हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्काले करिब 3 दशकदेखिको आफ्नो राजनीतिक जीवन जनताको सुख र आर्थिक समृद्धिका लागि समर्पित गरेको दावी गर्नुभएको छ। सुर्खेतको क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनुभएका खड्काले भेरीगंगा नगरपालिकाको मैनतडामा चुनावी घर दैलो अभियानमा आफू निस्वार्थ रूपमा जनसेवामा लागेको बताउनु भएको छ। पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले आफूले शुरू गरेका कतिपय विकास निर्माण पूरा हुन बाँकी नै रहेकाले तिनीहरूलाई पूर्णता दिन पनि आफ्नो जीत आवश्यक रहेको बताउनुभयो। घर दैलो अभियानमा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्र चन्द सहित नेपाली कंग्रेसका नगर र जिल्ला स्तरीय कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो।
कंग्रेस चुनाव प्रचार प्रसार समिति लेकगाउँले हिजो चुनावी सभा गरेको छ। सभामा नेपाली कंग्रेसबाट सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य उम्मेद्वार हृदयराम थानीले कंग्रेस नेतृत्वको सरकारले मात्र देश र जनतालाई आर्थिक समृद्धितिर डोर्याउन सक्ने बताउनु भएको छ। नेपाली कंग्रेसका केन्द्रीय सदस्य रहनुभएका थानीले जनताले संविधान बनाउन दिएको जिम्मेवारी कंग्रेसले इमान्दारीपूर्वक पूरा गरेकाले अब पनि नेपाली कंग्रेसलाई जिताउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर चुनावमा होमिन आग्रह गर्नुभएको छ। राजनीतिक स्थिरता र लोकतन्त्रको संस्थागत विकासका लागि पनि कंग्रेसको जीत अपरिहार्य रहेको दावी उहाँको छ। क्षेत्र नम्बर 2 प्रदेशसभा सदस्य समेत रहनुभएका कमल राज टेक्मीले भने लेकगाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै जनताको आर्थिक समृद्धिका लागि सक्रिय रहने बताउनु भएको छ। चुनावी सभामा नगर प्रमुख देवकुमार सुवेदी, पूर्व मन्त्री शिवराज जोशी, समानुपातिक उम्मेद्वार गोविन्द बहादुर मल्ल, पार्वती गिरी, पार्वती सार्की, क्षेत्रीय सभापति नारायण कोइराला, उपसभापति गणेश पन्त र पूर्व पार्टी सचिव धर्मराज गिरीले पनि नेपाली कंग्रेसलाई जिताउन कार्यकर्तालाई एकजुट भएर चुनावमा खटिनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कंग्रेसले गाउँका सभापति रुद्र पौडेलको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको हो।
वामपन्थी गठबन्धनले वीरेन्द्र नगर 5 चुनावी घर दैलो गरेको छ। सुर्खेत क्षेत्र नम्बर 2 प्रदेशसभा वामपन्थीका साझा उम्मेद्वार यमलाल कणेलले वामपन्थीको सरकारले मात्रै देशमा समृद्धि ल्याउन सक्ने दावी गर्नुभएको छ। एमाले पोलिट ब्यूरो सदस्य समेत रहनुभएका कणेलले मुलुकमा औद्योगिक क्षेत्रको विकास गरी रोजगार सिर्जना गर्ने र देशलाई समृद्ध बनाउन गठबन्धनसँग मात्र क्षमता भएको जिक्र गर्नुभयो। उहाँले प्रदेश नम्बर 6 समग्र विकासका लागि वाम शक्तिको जीत आवश्यक रहेको तर्क गर्नुभयो। कार्यक्रममा व्यवसायी डाक्टर सूर्य बहादुर खड्का लगायत एमाले र माओवादी नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
बाँकेको बगौड़ावासीले चुनावका बेला नेताहरूले विकास र समृद्धिका ठूला ठूला आश्वासन दिए पनि अहिलेसम्म बाटो र बिजुली पाउन नसकेको गुनासो गरेका छन्। 2048 सालको चुनावपछि कंग्रेस एमाले रापरपा फोरम लगायतका दलले पालै पालो जिते पनि 26 वर्षमा अझै पनि बगौड़ावासीले बाटो र बिजुलीको सेवा पाउन नसकेको बताएका छन्। नेपालगंजबाट राप्ती नदी तरेर जानुपर्ने बगौड़ा क्षेत्रमा विद्युतीयकरणको लागि विद्युतका पोल गाडेको 2 दशक पुगे पनि बिजुली पुग्न सकेको छैन। बाँके निर्वाचन क्षेत्र नम्बर 1 पर्ने बगौड़ामा मतदाताले कुरा गर्न नभई कुरा गर्ने नभई काम गर्ने उम्मेद्वारलाई मत दिने बताएका छन्।
न्यायमा पहुँच परियोजनाको जिल्ला स्तरीय समीक्षा गोष्ठी सुर्खेतको वीरेन्द्र नगरमा सम्पन्न भएको छ। सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको चार महिनाको न्यायमा पहुँच परियोजना सुर्खेतका नौवटा स्थानीय तहमा सञ्चालन गरिएको छ। जिल्लाका विभिन्न विद्यालय तथा स्थानीय स्तरमा परियोजना लागू गरी न्यायमा सबैको सहज पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विभिन्न सरकारवाला निकायका सहभागीले सुर्खेतका नौवटा स्थानीय तहमा अन्यायमा परेका धेरैजनालाई न्यायमा पहुँच पुर्याउन यस परियोजनाले सहयोग गरेको बताएका छन्। उनीहरूले यस्ता न्यायसँग सम्बन्धित परियोजनाहरू अझ पनि निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्। परियोजनाका लागि सुर्खेतमा सुन्दर नेपाल संस्थाले 25,70,000 रूपियाँ आएको भन्दै यो रकमले 80% रकम न्यायको पहुँच परियोजनाका लागि खर्च गरेको जनाएको छ। कार्यक्रममा सुर्खेतका विभिन्न सरकारवाला निकायका सहभागीले समाजका हरेक अन्यायमा परेका व्यक्तिले न्यायको अनुभूति हुने गरी सदैव सहकार्य गरेर अघि बढ़नुपर्ने बताएका छन्। सुन्दर नेपाल संस्थाका अध्यक्ष हिमप्रकाश भूषालले आफ्नो संस्थाले न्यायमा पहुँच परियोजनामा गरेको कामले समाजमा प्रभाव पारेको र फेरि पनि यो कार्यक्रम सकिएकाले ल्याउन पहल गर्ने बताउनु भएको छ।
रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले बढ़दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक संकेत होर्डिङ बोर्ड जिल्ला प्रहरी कार्यालय रोल्पालाई हस्तान्तरण गरेको छ। 1,06,400 लागतमा निर्माण गरिएको 23 ट्राफिक संकेत होर्डिङ बोर्डहरू जिल्ला प्रहरी कार्यालय रोल्पाले विभिन्न स्थानमा राख्ने भएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी ज्ञानेन्द्र प्रसाद फुयाललाई बढ़दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि नो पार्किङ, बजार क्षेत्र गति सीमित, दुर्घटनाग्रस्त क्षेत्र, सावधानी लगायतका होर्डिङ बोर्डहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले सरकारवाला निकायले सवारी दुर्घटना न्यूनीकरण गर्नमा थप जागरूकता देखाउन आग्रह गर्नु भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा विस्तृत अध्ययन गरिरहेको भन्दै जग्गा खरिदमा संलग्न 80 जनासँग बयान लिइसकेको जनाएको छ। निगमको जग्गा खरिदमा संलग्न जग्गाधनी, बिचौलिया, टेण्डरदाता तथा स्थानीय तहका कर्मचारी लगायतसँग बयान चलिरहेको अख्तियारको भनाइ छ। जग्गा खरिदमा संलग्न अन्य एजेन्ट कर्मचारी लगायतसँग पनि बयान चलिरहेको छ। जग्गा खरिद प्रकरणमा ठूलो अनियमितता भएको आवाज उठेपछि करिब 1.5 महिना अघि अख्तियारको टोलीले जग्गा खरिद गरिएका झापा, सर्लाही, चितवन र रूपन्देहीका सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो। अख्तियारले जग्गा खरिद गर्दा वास्तविक जग्गा धनीले पाएको मूल्य, बिचौलिया र टेण्डरदाताले जग्गा धनीलाई भुक्तानी गरेको रकम र जग्गा खरिदका दशी प्रमाण र कागजातको पनि विस्तृत अनुसन्धान गरिरहेको छ। भेरी खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सिरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर र बाँकी खबरमा सोझै लागू विदेशका खबरतिर। उत्तर कोरियाले हिजो परीक्षण गरिएको अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने रहेको दावी गरेको छ। उत्तर कोरियाले दावी गरे पनि हिजो सबेरै प्योङयाङबाट परीक्षण गरिएको ब्यालिस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन्। उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न सफल भएकोमा विशेषज्ञले शंका व्यक्त गरेका हुन्। उत्तर कोरियाले भने पछिल्लो मिसाइल आफूहरूले अहिलेसम्म परीक्षण गरेका मध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकेको लक्ष्य पाएको दावी गरेको छ। उत्तर कोरियाका नेता किम जोङ उनले हिजो गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेक थ्रू पनि भएको बताउनुभयो। उत्तर कोरियाले द ह्वासङ 15 नाम गरेको अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको दावी गरेको छ। यो मिसाइल झण्डै 1,000 किलोमिटर दूरी पार गरेर सी अफ जापानमा खसेको थियो। नयाँ मिसाइल अमेरिकाको पूरै क्षेत्रमा मार हान्न सक्ने क्षमताको रहेको उत्तरको दावी छ। उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिका सहितका देशमा तनाव बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन वार्ता पनि गर्नुभएको छ। ट्रम्पले चीनसँग उत्तर कोरियालाई मनाउन सबै किसिमको प्रयास गर्न आग्रह गर्नुभएको छ।
राष्ट्रको अहमदनगर जिल्ला अदालतले 15 वर्षीय किशोरीलाई बलात्कार गरी हत्या गर्ने तीनजना युवकलाई मृत्युदण्डको सजाय सुनाएको छ। यी तीनजनाले गत वर्षको जुलाईमा यस्तो जघन्य अपराध गरेको भन्दै दोषी ठहर गरिएको हो। घटना लगत्तै महाराष्ट्रमा लाखौं व्यक्ति मौन विरोधी प्रदर्शनमा उत्रिएका थिए। यो घटनालाई दिल्लीमा सन् 2012 सामूहिक बलात्कार काण्डसँग समेत तुलना गरिएको छ।
भेरी खबरको अन्तिममा अब खेल खबर। 15 वर्ष मुनिको सात महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ। एसियाली फुटबल महासंघ एफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा ढाकामा पुष दुई गते बंगलादेशसँग खेल्दैछ। यस्तै दोस्रो खेल पुष चार गते भारतसँग र पुष छ गते भूटानसँग खेल्नेछ। राउण्ड रोबिन लीग अनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोली पुष नौ गते फाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, भूटान गरी चार टोलीले प्रतिस्पर्धा गर्दैछन्।
र मनाङ मर्स्याङदी क्लब आयोजक काँकडभिट्टालाई हराउँदै काँकडभिट्टा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको दोस्रो सेमी फाइनलमा मनाङले सडन डेटमा घरेलु टोलीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो। विजेता मनाङले उपाधिका लागि विभागीय टोली नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमी फाइनलमा आर्मी, अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई 3-0 हराउँदै फाइनल पुगेको हो। उपाधि विजेताले 8,00,000 रूपियाँ हात पार्ने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कालीकोट र चितवनमा भएका सवारी दुर्घटनामा 12 जनाको ज्यान गयो। उदयपुरमा बम विस्फोट हुँदा कंग्रेस उम्मेद्वार सहित 7 जना घाइते।
सुर्खेतमा बाल विवाह चुनौती बन्दै सिम्ता गाउँपालिकामा पनि बाल विवाहका घटना बढे।
अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दावी। उत्तरको गतिविधि गरे रोक्ने काममा चीनले सघाउनु पर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
र मनाङ मर्स्याङदी काँकडभिट्टा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश उपाधिका लागि आर्मीसँग भिड्ने। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही विदा हुन्छौं। नमस्कार।